नमस्कार। कार्यक्रम देश परदेशमा साथी सिर्जना न्यूरेसँगै प्रेम छेत्रीको तपाईँलाई स्वागत छ। कार्यक्रम लिएर हामी तपाईँको रेडियोमा आइसकेका छौँ। हामी अबको आधा घन्टासम्म तपाईँसँगै हुनेछौँ। तपाईँले सुनेर साथ दिनुहुन्छ भन्ने हाम्रो आशा छ।
कार्यक्रम देश परदेश उज्यालो रेडियो नेटवर्कको सहयोगमा विजया एफएम 101.6 उत्पादन गर्दछ। यो कार्यक्रम तपाईँ विजया एफएम 101.6 इन्टरनेट अनलाइनको www.bijayafm.org.nbbाट हरेक हप्ताको बिहिबार बिहान 8:30 9 बजेसम्म सुन्न सक्नुहुन्छ। सँगै नवलप्रासीका अन्य 5 एफएमबाट पनि कार्यक्रम सुन्न सकिन्छ।
यो कार्यक्रम तपाईँ रेडियो कावासोती 102.6 MHz बिहिबार बिहान 8:30, सामुदायिक रेडियो परासी 90.2 MHz शुक्रबार बिहान 7:30, रेडियो मध्यबिन्दु एफएम 101 MHz शुक्रबार बिहान 8:30 सुन्न सक्नुहुन्छ।
त्यसै गरी सामर्थ्य एफएम 92.1 MHz शुक्रबार बिहान 8:30 र सामुदायिक रेडियो सुनोल 90.7 MHz सोमबार साँझ 7:00 सुन्न सक्नुहुनेछ अनि विजय एफएम 101.6 मङ्गलबार बिहान 8:00 पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
जन्मेपछि मर्नु प्राकृतिक नियम हो। प्रकृतिको यो नियमलाई हामी सबैले स्वीकारेका पनि छौँ। आजको देश परदेश कार्यक्रममा डरलाग्दो दुर्घटनामा परेर मर्यो भनिसकेका सुभाष बाँचेर स्वदेश फर्किआएपछिका घटनाक्रम लिएर आएका छौँ। रोजगारीका लागि साउदी पुगेका मोरङका सुभाष तामाङको ट्याक्सी दुर्घटनामा मृत्यु भयो भन्ने खबर परिवारलाई आयो।
त्यसको 27 दिनपछि शव पनि आयो। परिवारले सद्गत गर्यो, तर तिनै सुभाष गएको जेठ 12 जीवितै फर्किएका छन्। जलाइसकेका सुभाष फर्केर आउँदा आफन्त र गाउँले अचम्ममा परेका छन्। उनका श्रीमती सन्तोषीलाई सपना झैँ लाग्यो। अरू त अरू, सुभाष आफूलाई पनि बाँचेर फर्केकोमा अचम्म लागेको छ। यी सबै अचम्म पर्ने कथा सुन्न मोरङको लक्ष्मी मार्ग लाग्नु अघि सुनौ हप्ताभरिका वैदेशिक रोजगार गतिविधि।
मलेसिया सरकारले अवैध हैसियतमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि अध्यगमन विभागसँग सहजीकरण गर्न मलेसियाका 8 कम्पनीहरूलाई अनुमति दिएको छ। सरकारले 3+1 भोलुन्टरली नाम दिएको उक्त कार्यक्रम अन्तर्गत मुलुकमा रहेका अवैध नेपाली कामदार फर्काउने कार्यमा सहजीकरण गर्न यसअघि हार्फासे रिसोर्सेज नामक कम्पनीलाई मात्र जिम्मा दिएको थियो। तर दूतावासले यस्तो सूचना सार्वजनिक भएको हप्ता दिन नबित्दै सोमबार अर्को सूचना जारी गर्दै थप 7 कम्पनीले समेत अनुमति पाएका जनाइएको छ। नेपाल र संयुक्त अरब इमिरेट्स UAE-बीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ। श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवन प्रसाद आचार्यले केही प्राविधिक विषयमा दुई देशबीच सहमति भए केही दिनमै सम्झौताको टुङ्गो लाग्ने जानकारी दिनुभयो। फ्री भिसा, फ्री टिकट लगायत गत महिना जोर्डनसँगै भएको श्रम सम्झौता अनुरूपकै खाकामा UAE-सँग सम्झौताको तयारी भइरहेको छ।
सुन्नुभयो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी अनिता राणा भाट। गतिविधि पछि लागौँ आजको मुख्य विषयवस्तुतर्फ। हाम्रो समाजमा विवाहित महिलाको गलामा पोते, हातका चुरा र सिउँदोको सिन्दुर सौभाग्य हुन् भनिन्छ। श्रीमानको मृत्युसँगै यो सौभाग्य पनि रहँदैन, तर सन्तोषीको सिन्दुर पोते र चुरा फुटेर पनि फेरि जोडिएका छन्, जसका लागि उनले सिउँदोको सिन्दुर पखालिन्, पोते चुडाइन्, चुरा फुटाइन्, उनै श्रीमानबाट फेरि पाएकी छन्। अन्तिम संस्कार सकेर मृत्यु दर्ता गरिसकेका श्रीमानको साथ पाउने सन्तोषी तामाङको अनौठो भोगाई छ। त्यही भोगाई समेट्न यति बेला साथी सञ्जिता देवकोटा मोरङको लक्ष्मी मार्गमा हुनुहुन्छ।
यति बेला म लक्ष्मी मार्गको आदर्श टोलमा रहेको सुभाष तामाङको घरमा आइपुगेकी छु। लक्ष्मी मार्ग चोकबाट दक्षिणपट्टिको बाटो झन्डै 1 किलोमिटर हिँडेपछि सुभाषको घरमा आइपुगिन्छ। गुलाफी रङले सजिएको भुइँतले घरमा जस्ताको छानो टलक्क टल्किरहेको छ। दलानमा पहेँलो कुर्ता लगाएकी सुभाषकी श्रीमती सन्तोषी तामाङ र छोरी सविता बसिरहेका छन्। गोरो अनुहार, आँखामा चस्मा अनि गलामा लड्किएको सानो डोरो पोते, घर बढारी रहेकी सन्तोषीले मलाई देखेपछि हाँस्दै बोलाइन्। कोठामा पुगेपछि पतिको मृत्यु दर्ताको प्रमाणपत्र दराजबाट निकाल्दै सन्तोषीले सोधिन्, मेरो श्रीमानलाई कसरी जीवित बनाउने होला? श्रीमतीको प्रश्न सुनेर छेवैमा बसेका उनका श्रीमान सुभाष तामाङ मुस्कुराए। सुभाष जीवित छन् त्यसैले मुस्कुराउँछन्, तर कानूनी रूपमा उनी मरिसकेका छन्। उनको साथमा आफ्नै मृत्युको प्रमाणपत्र पनि छ। पतिको मृत्यु दर्ता हातमा बोक्ने महिला मध्येकी सन्तोषी त्यस्तो भाग्यमानी महिला हुन् जसको साथमा श्रीमानको मृत्यु दर्ताको प्रमाणपत्रसँगै सुख दुःखमा साथ दिने श्रीमान पनि छन्। साउदी र नेपाल सरकारबाट मृत्यु भइसकेको प्रमाणपत्र पाएका उनका श्रीमान अब कानूनी रूपमा कसरी जीवित होलान् त? सन्तोषी मृत्यु दर्ताको प्रमाणपत्र हेर्दै छक्क पर्छिन्। रोजगारीका लागि साउदी गएका उनका श्रीमान सुभाषको सद्गत भइसकेको थियो, तर उनै सद्गत गरिसकेका सुभाष जीवित भएर फर्किएका छन्। श्रीमान बितेको भनेपछिका 3 महिना सन्तोषीले कसरी बिताइन् त?
3 महिना त मैले त कास्टिकै दिन रुँदै रुँदै जेस। अब मलाई चाहिँ यस्तो लाग्थ्यो कि अब मेरो यत्रो मलाई यत्रो जिन्दगीमा साथ दिने मेरो बुढा यस्तो भयो भने म कसरी बाँच्नु? अब मैले मेरो छोराछोरी नै बालखा छ, मैले के गरेर छोराछोरी पाल्नु? अब म के गर्नु? अब घर बनाएको ऋण पनि छ डङ्गै, त्यतिखेर अब एक्सिडेन्ट हुँदाखेरि घर बनाएको ऋण पनि डङ्गै छ, तिरेको छैन। अब छोराछोरी पनि बालखै छ, अब बुढा पनि त्यस्तो भयो, अब म के गर्नु, म बाँचेर के गर्नु भन्ने त्यतैतिर सोच्दान् थियो मेरो। अनि भगवान्ले पनि मेरो बुढा चाहिँ किन यसरी यो गरिदिएको जस्तो लाग्थ्यो, अनि त्यही सोच्दा चाहिँ अनि त्यतिकै मान्छे अब त्यसै हार्ट एट्याक भएको जस्तो नि बिहोस भइहाल्ने होला।
भोजपुर स्थायी घर भएका सुभाष मोरङमा बसाई सर्दा लागेको ऋण तिर्न 2071 सालमा साउदी उडेका थिए। उनी साउदीमा हेभी हुन्डाई कम्पनीमा काम गर्थे। वर्ष दिन बितेपछि उनी घरविदामा आएका थिए। 2 महिनाको छुट्टीमा आएका सुभाष 2072 सालको जेठमा फेरि फर्किए। घरविदाबाट भर्खरै फर्किएकाले सुभाषले पहिले जस्तो नियमित फोन पनि गर्दैनथिए। महिना नमरेकाले तलब आएको थिएन। फ्री कलको अफर पाएका बेला सन्तोषी र सुभाष सबै कुरा फोनमै गर्थे। सुभाष घरबाट बिदा भएर साउदी पुगेको 1 महिना पनि पूरा भएको थिएन। जेठमा फर्किएका सुभाषको बारेमा असार 24 गते सन्तोषीले नसोचेको खबर आयो।
साइला देवरले फोन गरेर भाउजू दाई एक्सिडेन्ट भयो अरे, हस्पिटलमा छ अरे भनेर भन्यो साइला देवरले। अनि म त त्यसै एक्कासी, म त चोक गइरहेको थिएँ, सब्जी ल्याउनु पर्यो भनेर उँभो गएको थिएँ। अनि माथि जाँदा जाँदै त्यही दोकानमा फोन गर्यो देवरले, अनि भाउजू भनेर भनेपछि मैले त्यो सब्जीहरू केही नलिकन म रुँदै रुँदै घर आएँ। अनि के भएर अब यस्तो भयो भन्दाखेरि, खोइ अब गाडीमा एक्सिडेन्ट परेको अरे, हस्पिटलमा उपचार भइरहेको छ अरे भनेर भन्यो। अनि यताको मान्छेहरू सबै गाउँजेहरू जम्मै म उँभोबाट रुँदै रुँदै आउँदा यहाँ घरमा जम्मैजना आइराखेको रहेछ, अनि जम्मै रुई रुँदै रुँदै आइरहेको थियो सबै उँधोको आफन्त दिदी उसको दिदीहरू। अनि रुँदै रुँदै अनि उनीहरूलाई यसो हेरेँ, अब मेरो बुढो एक्सिडेन्ट मात्रै भएको भए त यिनीहरू नरुनु पर्ने, त्यतिकै अब किन रुन्छ, कि मेरो बुढो मरिसक्यो के भएर त्यसरी उयो भयो त भन्छ। अनि कोही कोही मान्छे भन्छ अब विदेशको एक्सिडेन्ट हो, मान्छे राम्रो छैन होला, पक्का गयो होला भन्ने अरू अरूले कुरा गरेको पनि सुने कानमा झस्छ। अनि पक्का लु मेरो बुढा रहेन रहेछ।
सन्तोषी त उनै श्रीमानको फोन कुरिरहेकी थिइन्। शुक्रबार 24 गते दुर्घटनामा परेका श्रीमानसँग सन्तोषीको बुधबार कुराकानी भएको थियो। आइतबार र बुधबार फ्री कलको अफर पाउने भएकाले सुभाषले सन्तोषीलाई आइतबार फोन गर्छु भनेका थिए। सुभाषले शुक्रबार तलब आएपछि घरमा पैसा पठाउँछु पनि भनेका थिए। सन्तोषीलाई फोनमा भने जस्तै सुभाष महिनाभरिको तलब लिएर बैंक गए, तर साउदीमा चाड परेकाले उनले घरमा पैसा पठाउन पाएनन्। उनको आइतबार फोन गर्ने बाचा पनि पूरा भएन। बैंकमा काम नहुने देखेपछि सुभाष साथीहरूसँग ट्याक्सी चढेर फर्के। सुभाष सहित 4 जना नेपाली कम्पनी फर्कँदै गर्दा बाटोमै दुर्घटना परेको खबरले सन्तोषीलाई आकाशले नै गर्ल्याम्म थिचे जस्तो भयो। उनी उठ्न सकिनन्। सन्तोषीको त्यस बेलाको अवस्था सम्झदै सन्तोषीकी माइती आमा,
सबैले अब परिवारलाई आएपछि लु जान त के गर्छस् त अब छोरा छोरी छोड्दे त जा कहाँ जान्छस् जा अब उसैसँग त सती जान्छस् भने जा भनेर फ्याँक्ने कुरो त हुँदैन रहेछ होइन हुँदैन हामीले पनि त्यस्तै अब संसार देखाएर उसलाई बचाउने कोसिस त हामीले गऱ्यौँ डक्टर ल्यायौँ सिलिन पानी चढायौँ उसलाई सुत्ने औषधि पनि ल्याएर खुवायौँ हजुर निदाएर उसलाई कुनै केही कुरा थाहा नभइराखोस् बरु भन्ने अवस्थामा नै पारेर
श्रीमानको मृत्युको 27 दिन बित्दा पनि सन्तोषी मुडो झैँ थिइन्। मुडो झैँ भएकी सन्तोषी मोरङबाट श्रीमानको शव बुझ्न काठमाडौँ आइन्। ससुरा र माइतीको साथमा काठमाडौँ आएकी सन्तोषीले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीमानको शव बुझेर लिइन्।
साइन गरेर उभिरहेको थिएँ, उँधोबाट लास लिएर दुईवटा बाकस लिएर आयो अनि म त्यो लास देख्ने बित्तिकै म भक्कै ढलेँ। त्यहीँ ढलेपछि मलाई दुईवटा आन्टीहरूले दुईपट्टि उयो गरेर झुन्डाएर लिएर मलाई गाडीमा हालेको लगेर लडेर राखेर चाहिँ कारभित्र भरे म बिउजिँदा भनौँ न मैले थाहा पाउँदा त्यो जुन मलाई तल भित्र मलाई साइन गर्नु लगेको थियो त्यहाँ साइन गर्दाखेरि मैले बाकस देखेँ त्यहाँ यसरी गुरु गुराएर ल्याएको बाकस देखेँ। त्यहाँबाट मलाई म बाहिर कसरी आएँ मलाई कसले ल्यायो के गर्यो त्यो मलाई याद भएन। त्यहाँबाट म एकैचोटि भरे थाहा पाउँदाखेरि कारभित्र थिएँ म।
विमानस्थलबाट सुभाषको शव मोरङ लगियो। काठमाडौँदेखि 500 किलोमिटर भन्दा धेरै बाटो कसरी पार भयो सन्तोषीलाई याद छैन।
लास लिएर घरमा आइपुगेको थाहा छ, मैले मेरो कालेलाई घर ल्याइ पुऱ्याएँ भन्ने त्यति भनेको नि। फेरि म त्यहाँबाट अनि हडफिल भयो अरे यो भयो अरे अनि त्यहाँबाट फेरि मलाई अब त्यो केही याद भएन अनि भरे चाहिँ अनि याद भयो अनि मेरो ससुरा बाबुले चाहिँ अब मऱ्यो भने के गर्नु एउटै खाल्टामा गाड्ने नि भनेर भनेको झस्छ मेरो त अरू त। अनि ससुराले त्यसो भनेको याद भएर चाहिँ अनि मैले उठेर थोर के काम गरेँ त्यो चाहिँ फेरि मलाई पनि याद छैन राम्रो।
बाकसमा आएका श्रीमानलाई सन्तोषीले हेर्ने आँट गरिनन्। फेरि दुर्घटनाको बारेमा आएको कहालीलाग्दो खबरले उनलाई श्रीमानको अनुहार हेर्ने आँट आएन। मोरङमै सुभाषको सद्गत गरियो। श्रीमानको सद्गत पछि सन्तोषीलाई सम्हालिन गाह्रो भयो। सन्तोषीको अवस्था देखेर परिवार र आफन्तले उनको बाँच्ने छाँटकाट देखेका थिएनन्। श्रीमानको मृत्युको खबर सुनेदेखि होसमा भन्दा धेरै बेहोसीमै बिताएकाले सन्तोषीलाई भने धेरै कुरा याद छैनन्। बेला बेलामा होसमा आउँदा परिवारका सदस्यले कुरा गरेको उनी सम्झिन्छिन्।
ससुराले अब यो घर जग्गा कसको नाममा छ, छोराको नाममा छ कि बुहारीको नाममा छ भन्ने। बाबुआमाको मन चाहिँ सम्पत्तिमा जान्छ। हेर्नुहोस् बुहारीको जिन्दगी बर्बाद भयो, अर्काको छोरीको जिन्दगी बर्बाद भयो, मेरो नाति नातिनाको बिजोग हो भन्ने चाहिँ बाबुआमाले कहिले पनि सोच्दैनन्। अब हामी छोरी पनि त बुहारी भएर आउँछौँ होइन, आफ्नो जिन्दगी अर्काको छोरासँग बिताउँ भनेर केही गुमाएरै पनि त हामी आएको हुन्छौँ। तर बाबुआमाले त्यस्तो सोच्दैनन्। अब सम्पत्ति नै उनीहरूको चाहिँ ठुलो चाहिँ सम्पत्ति नै हुँदो रहेछ। अब मेरो ससुराले मेरो बुढा उहाँ बितो है भन्नु साथै यो के अरे यो सम्प यो तलको घर जग्गा चाहिँ बुहारीको नाममा छ कि छोराको नाममा छ, बुहारीको नाममा छ भने चाहिँ अब उयो भयो, छोराको नाममा छ भने त अब त्यो मुले अब भइहाल्छ नि, अब बढाएर त पनि गइहाल्छ नि, कसिङ्रेसरी नि बढारिन्छ नि भनेर त मेरो ससुराले नि खुद भने गरे।
श्रीमान बितेपछि उनको जीवनमा न टेक्ने लौरी बाँकी रह्यो न समाउने हाँगो। घर बनाउँदाको ऋण र दुई सन्तानको जिम्मेवारी उनकै काँधमा आयो। उनको घरमा बिहानदेखि बेलुकासम्म साहु पालै पालो पैसा माग्न आउँथे। सबै कुरा एकैपटक आइलागेपछि उनले बाँच्ने र गरी खाने आँट जुटाउन सकिनन्। उनलाई आँखा बिना संसार हेर्न सकिन्न जस्तो लाग्थ्यो, मुटु बिना श्वास फेर्न सकिन्न जस्तो लाग्थ्यो। त्यसैले मन भुलाउन सन्तोषीले रक्सीको सहारा लिन थालिन्।
म अब मर्नलाई मलाई काल मात्रै पर्खेको छु भन्थे, मैले सिधै कुरा रक्सीको गिलेन घरमै लिएर राखेको थिएँ, रक्सी खान्थेँ, रुन्थेँ, बस्थेँ। ऊ त्यो पर खोला छ, खोलाको डिलमा जान्थे, एकरो रुँदै बसिरहन्थे, रात दिन रुएरै 3 महिना त मेरो रुएरै दिन कट्यो।
सन्तोषीको मात्र होइन छोराछोरीको अवस्था पनि बिग्रदै गयो। बुबाको सद्गत गरेको केही समयपछि 7 वर्षीय छोरीले आत्महत्या गर्न खोजिन्। बुबालाई सम्झँदै छोरी भन्छिन्,
मामुलाई नि मामु भन्छु भन्थे अनि मामु झन् झुन्थ्यो सम्झिँदै।
अनि तिमीले म मर्छु भनेको अरे हो? किन त्यसो भनेको त नि?
अनि मलाई बाबाले धेरै माया गर्नुहुन्छ, अनि बाबासित जानु मन लाग्यो।
यसरी छोराछोरीसँगै सन्तोषीका दिनहरू दुःखमा बितिरहेका थिए। छोराछोरीले स्कुल जान मानेनन्, सन्तोषीले पीडा भुलाउन जाँड रक्सी खान थालिन्। परिवार भत्ताभुङ्ग हुँदै थियो। सन्तोषी दिनरात यसरी नै कटाइरहेकी थिइन्। तर 3 महिनापछि फेरि पत्याउनै नसकिने खबर आयो।
आउनु मामा जिउँदै छ अरे माइजू भन्यो, अनि म डङ्गै ढले, यहीँ घरमै ढले। अनि म ढलेपछि मलाई ढाड्छ, मलाई मान्छेले मलाई त्यत्तिकै मलाई उयो गर्छ, मेरो बुढा जिउँदै हुनु अरे, मैले मेरो बुढा त खरानी बनाएर उडाइसकेँ, कसरी मेरो बुढा जिउँदै हुन्छ भन्थे। मलाई हेपेर मलाई हेर, अहिले मेरो मरेको बुढालाई जिउँदै छ भन्छ भन्दै म रुन थालेँ।
श्रीमान जीवित छन् भनेको सुन्दा कानमा तेल हालेर को नेपाली महिला बस्न सक्ला र? सन्तोषीले खबरबारे थप बुझ्न साउदीमा श्रीमानसँगै काम गर्ने भान्जालाई फोन गरिन्।
गराउँदाखेरि मैले भेटेको हो 6 मान्छे चाहिँ, तर हस्पिटलले अब कम्पनीले बचाउनु चाहन्छ कि मार्नु चाहन्छ त्यो थाहा छैन। अब अहिले माइजूलाई मैले वात्तै भनिहालेर अब केही कामले अब उहीँ कम्पनीमै मारिदिएर फ्यालिदियो भने अब अनि भोलि मारिदियो भने मैले माइजूलाई के भन्नु, घरि जिउँदो छ घरि बाँचेको छ भनेर मैले कसरी भन्नु? त्यही भएर मैले अलिक परिपक्का नभइन्जेल मैले नभनेको भन्यो अरे। अनि
फोनमा भान्जाले दिएको जवाफले उनलाई झनै निराश बनायो। साउदीको अस्पतालमा उपचार गराइरहेका मामालाई भेटिसकेका सन्तोषीका भान्जा अर्जुन तामाङले मामा जीवितै भेटेको झ्वाट्टै सुनाउन सकेका थिएनन्, किनकि सुभाषको शव कम्पनीले घरमा पठाइसकेको थियो। उनलाई कम्पनीले मारिदिने पो हो कि भन्ने डर थियो, तर यो खबर यत्तिकैमा सीमित भएन। त्यसको केही दिनमा सुभाष जीवित नै छन् भन्ने खबर एक कान दुई कान मैदान भयो। मरेका श्रीमान जीवित छन् भनेर सुन्दा सन्तोषीको खुसीको सीमा रहेन। उनले आफूलाई भाग्यमानी ठानिन्। अर्कोतिर अनौठो पीडा भयो।
म यस्तो अभागी, यस्तो उयो भएर म मेरो बुढा छ फर्कियो त म भाग्यमानी एक प्रकार सम्झिँदा भाग्यमानी भएँ, तर मेरो जिउँदो बुढालाई मैले मरेको भनेर मैले सबै माटो मुनि हाल्नु पर्यो, मलाई के भयो भन्ने झन् चित्त दुख्यो, झन् रुँदै बसेँ। अनि त्यहाँबाट त्यो रात त्यतिकै छटपटीमै बित्यो।
आफ्नै श्रीमानको पासपोर्ट, साउदी सरकारले जारी गरेको मृत्युको प्रमाण पत्र सहित आएको शव जलाएकी सन्तोषीलाई श्रीमान जीवित छन् भनेर सुन्दा अचम्म लाग्यो। उनले श्रीमान जीवितै भेटिनुको वास्तविक कारण पछि मात्र थाहा पाइन्। बैङ्कमा पैसा हाल्न जाँदा सुभाष सहित हुन्डाई कम्पनीका 4 जना नेपाली कामदार गएका रहेछन्। बैङ्कमा भिड देखेपछि फर्किएका उनीहरू बाटोमै दुर्घटनामा परे। उनीहरू चढेको ट्याक्सी चलाउने बागलुङ घर भएका तेजेन्द्र भण्डारी थिए। 5 जना दुर्घटनामा परेका मध्ये 4 जनाको भोलिपल्टै मृत्यु भएको अस्पतालले घोषणा गर्यो। मृत्यु हुनेमा सुभाष पनि थिए, त्यसैले कम्पनीले सुभाषको शव पनि नेपाल पठाएको थियो। ट्याक्सी चालक तेजेन्द्रको भने उपचार भइरहेको थियो। 3 महिनादेखि कोमामा रहेका ट्याक्सी चालक तेजेन्द्रको अस्पतालले अनुहारको पट्टी खोल्यो। उनी होसमा आए। होसमा आएका मानिसलाई आफ्नो बारेमा केही थाहा थिएन। उनले आफ्नो बारेमा बताएका जम्मा जम्मी 2 शब्दले तेजेन्द्र हैनन् भनेर छुट्याउन गाह्रो भएन। तेजेन्द्रको नाममा उपचार गराइरहेका सुभाषले आफ्नो घर र श्रीमतीको नाम बताए। त्यति भएपछि तेजेन्द्रका साथीले उनी हुन्डाई कम्पनीकै भएको ठहर गरेर कम्पनीलाई खबर गरे। कम्पनीले उनको बारेमा बुझ्दा होसमा आएका उनी तेजेन्द्र नभई सद्गत गरिसकेका सुभाष तामाङ भएको निदो भयो। सुभाषको घरमा ट्याक्सी चालक तेजेन्द्रको शव आएको उनीहरूले सुभाष जीवित भएपछि मात्रै थाहा पाए। घरमा आइपुगेको लास दुर्घटनाको कहालीलाग्दो खबरले परिवारले हेर्ने आँट गरेका थिएनन्। हेर्नेले पनि सुभाष हुन् वा होइनन् भनेर ठम्म्याउन सकेनन्। यसरी सद्गत गरिसकेका मानिस जिउँदै पाउँदा सन्तोषीलाई ठूलै चमत्कार भएझैं लाग्यो। तर उनले दुर्घटनापछि पहिलेको कुरा सबै बिर्सिसकेका रहेछन्। 3 महिना अघि खरानी भएका भनिएका श्रीमान फेरि होसमा आएपछि सन्तोषीलाई कहिले देखौं कहिले बोलाऊ भएको थियो। होसमा आएको केही दिनमै फोनमा श्रीमानले सोधेका प्रश्नले भने सन्तोषीलाई श्रीमान जीवित छन् भनेर खुसी त दियो, तर सँगै अत्यायो पनि।
अब म सिक्किममा छु, अब मेरो छोरा छोरा छोरी छ कि छैन, तिमीले मात्रै पाएको कि म हुँदै पाएको भन्ने त्यस्तो कुराहरू गर्नुभयो। अनि झन् दुःख लाग्यो, मेरो बुढा के भयो होला।
श्रीमानका एकपछि अर्को सुन्दा रमाइलो लाग्ने तर छक्क पार्ने प्रश्नले सन्तोषीलाई पनि अक्क न बक्क बनायो। श्रीमानको यस्ता प्रश्नमा के उत्तर दिने सन्तोषी अलमलमा परिन्। दुर्घटनापछि भर्खरै बच्चा जस्तै भएका श्रीमानलाई उनले पुराना कुरा सम्झाउँदै गइन्। साउदीमा बसेका श्रीमानसँग भिडियोमा अनि फोनमा नियमित कुरा गर्न थालिन्। सुभाष बिस्तारै निको हुँदै आए। दुर्घटनाको 2 वर्षपछि गएको जेठ 12 गते सुभाष घर फर्किए।
तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कको सहयोगमा सामुदायिक रेडियो विज्ञापन 101.6 उत्पादन गरेको कार्यक्रम देश परदेश सुन्दै हुनुहुन्छ। यस कार्यक्रममा हामी परदेश जाँदाका सजिला अप्ठ्यारा र स्वदेशमै पाइने कामका अवसरका कुरा गर्छौं।
आजको देश परदेश विदेशमा मृत्यु भयो भनिएका तर जीवितै नेपाल फर्किएका सुभाष तामाङ र उनका परिवारका कथा उधिन्दैछौ। यतिन्जेल सुन्नुभयो सुभाषकी श्रीमती सन्तोषीसँग श्रीमान गुमाउँदाका पीडा र मरिसकेको भनिएका श्रीमान जीवितै छन् भन्ने थाहा पाउँदाका अनुभव। गएको जेठमा घर फर्किएका सुभाषले अहिले लक्ष्मी मार्गमै सिटी सफारी अथवा बिजुली रिक्सा चलाउन थालेका छन्। मरिसकेका मानिसले सर र सिटी सफारी चलाएको देख्दा सबैजना छक्क पर्छन्। एकचोटि आमाको कोखबाट र दोस्रोचोटि भकारीबाट जन्मिएका 36 वर्षीय सुभाषका जीवन भोगाई अचम्मका छन्। थप सामग्री सुनौ साथी सञ्जिता देवकोटाबाट।
सुभाष घर फर्किएको दिन घरमा छिमेकी र नजिकका आफन्त जम्मा भएका थिए। आँगनमा भकारी राखिएको थियो। हेर्नेको भिडले भकारी चारैतिरबाट घेरेका थिए। यसअघि कहिल्यै नदेखेको दृश्य नियाल्दै थिए उनीहरू। भकारीबाट हर्कबहादुरका 14 सन्तान मध्ये माइलोलाई जन्माइँदै थियो 36 वर्षको उमेरमा। तर त्यहाँ प्रसव पीडा थिएन, छोरा जन्मेला कि छोरी जन्मेला भन्ने उत्सुकता पनि थिएन, किनकि पुनर्जन्म कसको हुँदैछ भन्ने सबैलाई थाहा थियो। तैपनि सबैजना जन्माइँदै गरेको सन्तानको अनुहार हेर्न आतुर थिए। भकारीबाट सुभाष तामाङ निस्किए। भकारीबाट जन्मिएका सुभाष च्याँ च्याँ रोएनन्, बरु मुसु मुसु मुस्कुराउँदै आमालाई अंगालो हाले। गाउँले र आफन्ततिर हेरेर निच्च हाँसे। तामाङ संस्कार अनुसार लामा पढाएर अर्को दिन उनको न्वारन गरियो। लामाले सुभाषको नाम रिन्छेन राखिदिए। 36 वर्षसम्म सुभाष भनिएर चिनिएका उनी अब रिन्छेन भए।
त्यो त बनाउनु हो कि होइन जस्तो, तर मेरो चाहिँ रेली रामायण भन्दा पनि अझ माथिको भयो जस्तो आफैलाई।
श्रीमान घर फर्किएपछि सन्तोषीको जीवन काया पलट भयो। श्रीमान जीवित भए पनि सन्तोषी साउदीबाट सुभाष नफर्किउन्जेल विधुवा भएरै बसेकी थिइन्। सद्गत गरिसकेका मानिसको फेरि जन्म नगराउन्जेल उनले भेट्न मिल्दैन थियो। 36 वर्षका श्रीमानको न्वारन भएपछि उनले गएको जेठ 17 गते श्रीमानलाई भेटिन्।
अब न्वारन गरेपछि हुन्छ हेर्नु, हुन्छ जन्मिसकेपछि त हुन्छ हेर्नु भन्यो। अनि म गएँ, अनि गएपछि भेटेँ, अनि भेटेपछि अनि उहाँ बसिराख्नु भएको, अनि कतिखेर अहिले भर्खर आइपुगेको भन्नुभयो। अनि हजुर, अनि त्यसो भन्नुभयो। अनि म पनि अब म त अब त्यतिखेर भेट्दाखेरि अब हाँस्न पनि सकिनँ, रुन पनि सकिनँ, के गर्नु कसो गर्नु, अब त्यस्तै म त अलमल्ली क्या। अनि त्यतिकै चुप्प लागेर बसेँ।
सुभाष र सन्तोषी बीच गएको जेठ 18 गते फेरि बिहे भयो। 12 वर्ष अघि भागेर विवाह गरेका उनीहरू बीच अहिलेको विवाहमा परिवार आफन्त र गाउँले सबै भेला भएका थिए। 2072 साल साउनमा बाकसमा आएको शवलाई तामाङ संस्कार अनुसार सुभाषको परिवारले लामा पढाएरै विदा गरेका थिए। डढिसकेका सुभाष अहिले जीवित देख्दा सबै चकित भए। सन्तोषीको सिउँदो भरियो, जसका लागि उनले सिन्दुर पखालिन्, पोते चुडाइन्, चुरा फुटाइन्, उनैले फेरि सन्तोषीको सिउँदो रङ्गाए।
एक मनले सम्झिँदाखेरि दुःख पनि लाग्यो, एक मनले सम्झिँदा सुख खुसी पनि लाग्यो। अब गुमाको बुढा पनि पाएर फेरि सिन्दुर पोते अब लाउनु पाएँ जस्तो पनि लाग्यो। फेरि मैले मेरो बुढा हुँदा हुँदै मैले सिन्दुर पोते फुकालेर अर्कोलाई दिनु पर्यो, कस्तो कर्म रहेछ मेरो जस्तो पनि लाग्यो। अनि तर मलाई चाहिँ लाग्छ मेरो जिन्दगी चाहिँ यो संसारको मान्छेले सोचेको भन्दा बिल्कुलै फरक जस्तो लाग्यो मलाई अहिले पनि त्यस्तै।
दुर्घटनामा परेका उनका श्रीमान पहिलेकै जस्ता त छैनन्, तर उनको साथ छ, सहयोग छ। मरेर पनि बाँचेर फर्किएका उनका श्रीमान अहिले सिटी सफारी चलाउँछन्, तर बेला बेलामा उपद्रो गरिरहन्छन्। सुभाषले जानेर उपद्रो गरेका होइनन्। दुर्घटनापछि बिग्रिएको उनको मानसिक अवस्था अझै निको भइसकेको छैन। सुभाषले कोमाबाट होसमा आउँदा पहिलेका सबै कुरा बिर्सिए। दिमाग स्वस्थ नभएर पनि सुभाष बेला बेलामा उपद्रो गरिराख्छन्।
के भयो भने बिर्सिहाल्नु नि, अनि सम्झाउँदै 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 गर्दै अनि राम्रो राम्रो अनि धेरै हाँस्नुहुन्थ्यो। फेरि हाँस्नु थालेपछि एकरो हाँसेको हाँसे हाँसेको हाँसेको हाँसे एकरो हाँसेको फोनै एक घन्टा जति हाँसेको हाँसे गर्नुहुने, फोनै राखेर हाँसेको हाँसे गर्ने, अनि हाँसेपछि अनि किन हाँस्नु भएको भन्नु नहुने झन् हाँसेको हाँसे गर्ने।
सुभाषलाई काम बिताइसकेपछि मात्र होस आउँछ, अनि आफूले गरेको काम सम्झेर छक्क पर्छन्। सुभाष पहिलेका कुरा अरूले सुनाउँदा अचम्ममा पर्छन्। अहिले पनि श्रीमतीले आफ्नो मान्छे भनेर चिनाएका बाहेकका अरू मानिस सुभाष चिन्दैनन्।
तिनीहरू सबैले मलाई चिन्दो रहेछ, अहिले चिन्छ, बोलाउँछ, अब सबैले बोलाउँछ म त यसले किन बोला मलाई कहाँ देखेको यो
श्रीमानको यस्तो अवस्थाले सन्तोषीलाई भोक निन्द्रा लाग्दैन। सिटी सफारी लिएर घरबाट निस्केका श्रीमान बेलुका घर नफर्किने हुन् कि भन्ने चिन्ताले सन्तोषीको मन थिरमा हुँदैन।
अनि के गर्ने कसो गर्ने अब म नै आफै नै यसो सम्झिन्छु अनि छक्क पर्छु, के गर्ने होला कसो गर्ने होला, गरी खाने उपाय के होला जस्तो लाग्छ घरि घरि सम्झिँदाखेरि। अनि टेन्सन धेरै छ अब के गरौँ, अनि बुढो भन्छ अब यही घर धितो राखेर गाडी निकालौँ भन्नुहुन्छ। अनि अब निकाल्नु त हो निकालौँ, तर केही कामले अब त्यस्तो दुर्घटना परिगयो भने भोलि एउटा बस्ने बास पनि हाम्रो उठ्छ, अनि उठेपछि हामी भोलि कहाँ जाने के गर्ने त्यो अवस्थामा भनेर त्यो हुन्छ, टेन्सन चाहिँ त्यही छ मलाई पनि।
श्रीमान दुर्घटनामा परेपछि उनका धेरै सपना पूरा भएनन्। कमाउन गएका श्रीमान बच्चा झैँ बनेर फर्किएपछि उनले धेरै इच्छा मारेकी छन्। श्रीमान जिउँदै हुँदा पनि 3 महिना विधुवा हुँदाको पीडा भोगिन्, अन्जान मान्छेको काजक्रिया गरिन्, तर उनले मरिसकेका श्रीमान फेरि पाइन्, गुमाइसकेको साथ फेरि पाइन्। तर श्रीमान साथमै भए पनि कानुनी रूपमा उनका पति अझै बाँचेका छैनन्। त्यसैले दराजमा राखेको श्रीमानको मृत्यु दर्ताको प्रमाणपत्र निकाल्दै सन्तोषी सोच्छिन्, मेरा श्रीमानलाई कसरी जीवित बनाउने होला।
पहिला मरे भनिए पनि पछि जिउँदै फर्केका सुभाष तमाङको कथा आजको कार्यक्रममा प्रसारण गर्यौं। अनि बाँचेका भनिएका मरिसकेका बागलुङका तेजेन्द्र भण्डारीका परिवारको कथा देश परदेशको आउँदो अङ्कमा लिएर आउनेछौ।
अब भने हामी कार्यक्रम देश परदेशको अन्त्यतिर आइसकेका छौँ। हाम्रो आजको कार्यक्रम सुनेपछि तपाईँलाई कस्तो लाग्यो? सुझाव र सल्लाहका लागि 078-5014 र 5014-06 फोन गर्न सक्नुहुनेछ। हवस् त, आजका लागि कार्यक्रम देश परदेशको समय सकियो। यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हामी तपाईँका सल्लाह, सुझाव र प्रतिक्रियाको प्रखाइमा छौँ। आजको कार्यक्रमबाट साथी सिर्जना नेउरेसँगै प्रेम छेत्री बिदा हुन्छु। नमस्कार।